रोमीको पुस्तक चाहिँ परमेश्वरको सुसमाचारको विषयमा हो। बाइबलको हरेक पुस्तकको मुख्य एउटा विषय हुन्छ, त्यसमा धेरैवटा विषयहरू होला तर मुख्य एउटा विषय हुन्छ। अनि रोमीको पुस्तक पनि बाइबलको 66 मध्ये एउटा पुस्तक हो अनि यसको मुख्य विषय चाहिँ परमेश्वरको सुसमाचार को व्याख्या यहाँ एकदमै क्रमिक रूपमा विस्तारित ढंगले व्यवस्थित ढंगले चाहिँ हामीलाई व्याख्या गरिएको छ। अनि हामीले गएको हप्ता चाहिँ यस सम्बन्धीमा 5 कुराहरू हेरेका थियौं। हामी एउटा विश्वासीको सम्बन्ध सुसमाचारसँग कस्तो छ भन्ने विषयमा चाहिँ 5 कुराहरू हेरेका थियौं। पहिलो कुरा चाहिँ हामीले रोमी 1:1 सिकेको थियौं कि एउटा विश्वासी सुसमाचारको निम्ति अलग पारिएको छ, सुसमाचारको निम्ति अलग पारिएको भाँडो हो। अनि परमेश्वरले तपाईंलाई बचाउनु भएको छ भने तपाईँ सुसमाचारको निम्ति परमेश्वरको यो अचम्मको उपाय, पापीहरूलाई बचाउने उपायमा चाहिँ तपाईँलाई पनि एउटा भाँडोको रूपमा प्रयोग गर्न चाहनुहुन्छ। पहिलो कुरा त्यो हो, हामीले याद गर्नुपर्ने हरेक दिन म चाहिँ परमेश्वरको सुसमाचारको निम्ति अलग गरिएको छु। दोस्रो कुरा चाहिँ हामीले अध्ययन गरेका थियौँ, हामीलाई अब मौका छ कि परमेश्वरको पुत्रको सुसमाचारमा चाहिँ हाम्रो आत्मादेखि नै हामीले परमेश्वरलाई सेवा गर्ने मौका पाएका छौँ, जुन चाहिँ पावलले रोमीको 9 भनेको कुराबाट हामीले त्यो सिकेका थियौँ, जहाँ उसले भन्छन् परमेश्वर नै यस कुरामा मेरा साक्षी हुनुहुन्छ, जसको सेवा उहाँकै पुत्रको सुसमाचारमा म मेरो आत्माले गर्दछु। हामी परमेश्वरको सेवकहरू हौ, हामीले सेवा गरेर मुक्ति पाउँदैनौ, हामीले चाहिँ विश्वास गरेर मुक्ति पाउँछौ। हामीले सेवा गर्नुभन्दा अगाडि पहिला हामीले मुक्ति पाउनुपर्छ, अनि मुक्ति चाहिँ सित्तैमा पाइन्छ विश्वासीद्वारा। तर हामीले मुक्ति पाएपछि अब हामीलाई चाहिँ सेवा गर्ने मौका छ। सेवा गरेर चाहिँ हाम्रो स्वर्ग जाने पक्का हुन्छ भन्ने होइन, स्वर्ग जाने त पक्का उहाँको रगतले भइसक्यो। विश्वास गरेको दिन हामी स्वर्गको नागरिक बनिसक्यौं, हामीलाई कहिले छोड्नु हुने त्याग्ने हुने छैन। तर परमेश्वरले हामीलाई आफ्नो छोरा छोरी बनाएर उहाँको सेवा गर्ने मौका पनि दिनुभएको छ। यो मुक्ति पाउनलाई होइन तर परमेश्वरलाई खुसी पार्न, जसरी एउटा बुवा आमालाई एउटा छोरा छोरीले खुसी पार्न खोज्नुपर्छ, आदर गर्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ, त्यस्तै हामी उहाँको चाहिँ आदर गर्न चाहन्छौ, हाम्रो परमेश्वरको सेवा गर्न चाहन्छौ। अनि त्यो मौका हामीलाई यो संसारमा छ, स्वर्गमा पुगेपछि चाहिँ यस्तै खालको सेवा चाहिँ हामीले पाउँदैनौँ। हुन त त्यहाँ पनि हामी उहाँको सेवा गर्नेछौँ, कसरी गर्नेछौँ त्यो उहाँले बताउनुहुनेछ त्यो दिन। अहिले चाहिँ हामीले यहाँ कसरी सेवा गर्ने चाहिँ हामीलाई प्रशस्त बताउनु भएको छ। अनि त्यो मौका चाहिँ यही संसारमा हुँदाखेरि हो, थोरै दिनको यो जीवनमा चाहिँ हामीले कामलाग्दो भाँडोको रूपमा परमेश्वरको हातबाट चलाइएर सधैँ रहिरहने एउटा नतिजा उहाँले निकाल्न सक्नुहुन्छ। अनि त्यसैले गर्दाखेरि यो राम्रो मौका हो, अनि उहाँले एक दिन इनाम पनि दिनुहुन्छ हामीले विश्वास योग्य भएको खण्डमा। अनि कुनै पनि विश्वासी विश्वास योग्य हुन सक्छ, कुनै पनि विश्वासीले इनाम पाउन सक्छ, तर त्यो चाहिँ विश्वासीमा भर पर्छ। मुक्ति चाहिँ हरेक विश्वासीले पाएको हुन्छ, सबभन्दा कमजोर विश्वासी, सबभन्दा नयाँ विश्वासीदेखि लिएर सबभन्दा पुरानो र सबैभन्दा बलियो अथवा सबैभन्दा होइन विश्वास योग्य विश्वासी उत्तिकै मुक्ति पाएको हुन्छ, होइन केही फरक छैन। मुक्ति पाउने कुरामा चाहिँ उत्तिकै मुक्ति, उत्तिकै सुरक्षित, उत्तिकै पूरा रूपमा, तर इनाम पाउने कुरामा चाहिँ बराबर हुँदैन। इनाममा चाहिँ हरेक विश्वासीले इनाम नपाउन सक्छ, अनि त्यसमा पनि हरेक विश्वासीले इनामको सवालमा चाहिँ एउटा विश्वासीले अर्को विश्वासीले भन्दा बढी इनाम पाउन सक्छ, कुनै कुनै विश्वासीले एउटै नपाउनु पनि सक्छ। मुक्ति चाहिँ उसले पाएकै हो भए तापनि, त्यसैले मुक्ति र इनाम भनेको एउटा कुरा होइन, यो एकदम फरक कुरा हो। त्यसैले सुसमाचारमा परमेश्वरको सेवा गर्ने हामीले मौका पाइरहेका छौँ, हरेक दिन उहाँको गवाही हुने है, जहाँ छौँ है जहाँ हामी भए पनि गवाही भइरहने हामीले त्यो मौका छ। अब दुईटा कुरा तिनवटा कुरा चाहिँ तेस्रो कुरा चाहिँ हामी हरेक विश्वासी चाहिँ ले यसरी हेर्नुपर्ने रहेछ, यसरी बुझ्नुपर्ने रहेछ कि सुसमाचार सबैलाई दिनलाई म एउटा ऋणी छु, मलाई कसैलाई केही दिन ऋण लागेको छ भने उसलाई दिन मलाई कर लाग्छ, ऋण भनेको चिज चाहिँ कर लाग्छ उसलाई दिनलाई। अनि सुसमाचार सबैलाई, चाहे बुद्धिमानी चाहे निर्बुद्धि चाहे नेपाली चाहे मधेसी जोसुकैलाई पनि दिन हामीलाई कर छ। अनि किन यो कर छ भने यो चाहिँ परमेश्वरको प्रेमले नै हामीलाई करमा पार्छ भनेर चाहिँ हामीले अस्तिको अध्ययन गर्यौं। करमा पर्नु भनेको चाहिँ हामीले नचाहेर ओ गर्नै पर्यो भनेर होइन, तर परमेश्वरको प्रेमले चाहिँ हामीलाई अभिप्रेरित गरेर चाहिँ मानव हामी ऋणी भए चाहिँ कसैलाई प्रभुको गवाही हुन दिन हामी चाहिँ ऋणी छौं। अनि विश्वासीले यसरी हेर्नुपर्छ भने विश्वासीले आफूलाई यसरी पनि हेर्नुपर्छ। यो चाहिँ चौथो कुरा त्यो के भने सुसमाचार प्रचार गर्न हामी जहिले पनि तयार हुनुपर्छ। अनि सुसमाचार प्रचार गर्न सुसमाचारको तयारीको जुत्ता लगाऊ पनि भनेको हामीले अध्ययन गरेका थियौँ। अनि तयार हुनको लागि चाहिँ परमेश्वरलाई हामीले आफ्नो हृदयमा चाहिँ आदर गरिरहेको हुनुपर्छ। पहिलो पत्रुस 3:15 हामीले हेरेका थियौँ कि हामीलाई हाम्रो आशाको विषयमा सोध्ने हरेकलाई नम्रता साथ डरका साथ जवाफ दिनलाई तयार सधैँ रह भन्ने कुरा चाहिँ हामीले पढेका थियौँ। अनि त्यही सन्दर्भमा पनि कसरी तयार हुने त भन्ने कुरामा चाहिँ हामी प्रार्थना गरिरहने है अविश्वासीहरूको लागि अनि हाम्रो जीवन काम लाग्दो हो सुसमाचारको लागि भनेर। अर्को चाहिँ हामीसँग चाहिँ आफैलाई पढ्न नआए पनि होइन पढ्न जान्नेलाई दिनको लागि चाहिँ हाम्रो खल्तीमा झोलामा होइन चाहिँ केही सुसमाचारको प्रचार होस्। अनि त्यसको लागि उपाय हामीले निकाल्न सक्छौँ है। अनि अर्को चाहिँ मानिसहरूलाई जहिले पनि परमेश्वरको हेराइले हेरम, परमेश्वरले कसरी हेर्दै हुनुहुन्छ मानिसहरूलाई त्यसरी हेरम। उनीहरू चाहिँ हराएका छन्, परमेश्वरको खाँचो छ, परमेश्वरको अनुग्रह उनीहरूलाई चाहिन्छ भन्ने तरिकाले। अनि पाँचौं कुरा चाहिँ हामीले अध्ययन गरेका थियौँ कि एउटा विश्वासी चाहिँ सुसमाचारसँग लजाउनु हुँदैन, म ख्रिस्टको सुसमाचारसँग लजाउँदिन पावलले भने। लजाउन सजिलो छ, पत्रुस लजाए, तीन पटक प्रभुलाई इन्कार गरे, अनि पावललाई विश्वासी भएकोले उसलाई जेलमा राख्यो, अनि तिमोथी पावलदेखि लजाउन सक्थ्यो, नलजाओ भनेर तिमोथीलाई लेख्नु पर्यो। अनि त्यसैले सतावट, मानिसहरूको घृणा, गिल्ला, बाहेक गर्ने अनि हामीबाट टाढिने यस्ता कुराहरूले चाहिँ हामी सुसमाचारदेखि चाहिँ लजाउनु हुँदैन, किनभने सुसमाचार चाहिँ मान्छेलाई बचाउने परमेश्वरको शक्ति हो, पापीलाई धर्मी ठहराउने परमेश्वरको उपाय हो भनेर चाहिँ हामीले अस्तिको अध्ययन गरेको थियौं। अनि रोमी 1:17 किन परमेश्वरको सुसमाचारमा चाहिँ उहाँको सामर्थ्य प्रकट भएको छ अथवा कसरी सुसमाचारमा चाहिँ परमेश्वरकै सामर्थ्य अथवा शक्ति प्रकट भएको छ भन्ने कुरा चाहिँ यसको कारण यहाँ दिएको छ 17 किनकि यसैमा यो सुसमाचारमा विश्वासद्वारा विश्वासका निम्ति परमेश्वरको धार्मिकता प्रकट भएको छ। सुसमाचारमा चाहिँ परमेश्वरको धार्मिकता प्रकट भएको छ, यसको मतलब चाहिँ खालि परमेश्वर धर्मी हुनुहुन्छ भनेर प्रकट भएको मात्र होइन, त्यो त व्यवस्थामा पनि प्रकट भएको थियो। यदि 10 आज्ञालाई हामीले पढ्यौँ भने होइन परमेश्वरको आज्ञाहरूले त है ओहो परमेश्वरलाई त पाप मन पर्दैन भनेर त उहिले हामीले थाहा पाइसक्थ्यौँ। परमेश्वरको नियमहरूले पनि परमेश्वर धर्मी हुनुहुन्छ भनेर प्रकट गर्छ, तर यहाँ त्यति भन्न खोजेको होइन। यहाँ चाहिँ परमेश्वरको धार्मिकता प्रकट भएको छ को मतलब चाहिँ त्यो धार्मिकता चाहिँ अब हामीले पाउन सक्ने भएका छौँ भनेर हो। जुन धार्मिकता हामीसँग थिएन हाम्रो चाहिँ परमेश्वरको सामु उभिनु पर्दाखेरि चाहिँ के थियो, हाम्रो चाहिँ थोत्रो थाङ्न मात्र थियो है, हामी चाहिँ अधर्म मात्रले भरिएका थियौँ, परमेश्वरले हात देखाऊ भन्यो भने हाम्रो हात चाहिँ फोहोर छ। परमेश्वरले हाम्रो हृदयभित्र होइन के छ हेरौँ भनेर उहाँले खतालनु भयो भने त्यहाँ पनि फोहोर छ, धार्मिकता छैन। तर परमेश्वरले चाहिँ हामीसँग नभएको यो धार्मिकता जुन हामीलाई नभई हुँदैन यो चाहिँ उहाँले सुसमाचारद्वारा चाहिँ यसरी प्रकट गर्नुभएको छ कि हामीले जति लिन सक्छौँ अनि हाम्रो हुन सक्छ, त्यो हामीले लाउन सक्छौँ अनि हामी स्वर्ग पुग्न सक्छौँ। यो परमेश्वरको धार्मिकता चाहिँ व्यवस्थामा प्रकट गरिएन, उहाँको नियमहरूबाट प्रकट भएको छैन। परमेश्वरको नियमहरूले है चाहिँ परमेश्वर धर्मी हुनुहुन्छ भनेर देखाउँछ। झुट नबोल्नु, लोभ नगर्नु होइन परमेश्वरको नियमहरू हुन् होइन, बुवामालाई आदर गर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, हत्या नगर्नु, यो सबै परमेश्वरको असल असल नियमहरू हुन् जसले चाहिँ परमेश्वर धर्मी हुन्छ भनेर देखाउँछ। तर त्यो नियमहरूले चाहिँ म कसरी धर्मी हुन सक्छु त भनेर बताउँदैन, किनभने त्यो नियमहरूले चाहिँ हामी जति पालन गर्न खोजे पनि हामी पापी भएकोले जन्मदेखि झन् त्यो नियमले त तिमी पापी हौ भनेर देखाउँछ। तर सुसमाचारमा चाहिँ अर्थात येशू ख्रीष्ट मर्नुभयो, गाडिनुभयो र पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो भन्ने खबरमा चाहिँ हामी पापीहरू कसरी यो धार्मिकता पाउन सक्छौँ भन्ने कुरा चाहिँ प्रकट भएको छ। अनि विश्वास गर्नेले चाहिँ यो धार्मिकता पाउँछ, विश्वास नगर्ने चाहिँ उसको अधर्ममै रहिरहन्छ अनि ऊ चाहिँ परमेश्वरको दण्डमा पुग्छ। तर विश्वास गर्नेको लागि चाहिँ यहाँ परमेश्वरको धार्मिकता छ, बुझिहाल्नुहुन्छ है। त्यो जस्तो भने यहाँभित्र चाहिँ एउटा राम्रो कुरा छ है, अनि मैले चाहिँ तपाईँको सामु चाहिँ यो खोलेर चाहिँ कुनै चिज प्रकट गर्नु भनेको मतलब चाहिँ अब तपाईँले छर्लङ्गै देख्नुभयो, देख्नुभयो मात्र होइन, यो चाहिँ अब तपाईँले पाउन सक्ने गरिकन मैले प्रकट गरिदिएँ भने जस्तै भयो। परमेश्वरले सुसमाचारमा चाहिँ उहाँको धार्मिकता विश्वासी एउटा विश्वास गर्ने पापीको लागि उपलब्ध गराइदिनु भएको छ। त्यसैले यहाँ सत्र पदमा भनेछ किनकि यसैमा यो सुसमाचारमा चाहिँ विश्वासद्वारा विश्वासका निम्ति परमेश्वरको धार्मिकता प्रकट भएको छ। अर्थात एउटा विश्वास गर्ने व्यक्तिको लागि चाहिँ यो धार्मिकता उपलब्ध छ। कुनै व्यक्तिले नियमहरू परमेश्वरको आज्ञाहरू पालन गर्न खोजेर है म सब नियमहरू पालन गरेँ भने चाहिँ परमेश्वरले मलाई स्वर्ग जान दिनुहुन्छ होला भन्ने सोच्ने खालको व्यक्तिले चाहिँ उसले चाहिँ के गर्दैछ, विश्वासद्वारा ऊ चाहिँ परमेश्वरको धार्मिकता पाउन खोजिरहेको छैन। उसले विश्वासद्वारा होइन उसको कामद्वारा यो धार्मिकता पाउन खोजिरहेको हुन्छ। म 10 आज्ञा पालन गरेर, म चर्च गएर, म चाहिँ विश्वासीले जस्तै प्रार्थना गर्न सिकेर, अथवा म चाहिँ बप्तिस्मा लिएर, अथवा यस्ता यस्ता नियमहरू पालन गरेर, अनि मैले छोड्नुपर्ने कुराहरू छोडेर होइन म चुरोट खान छोड्छु, रक्सी खान छोड्छु, म मूर्ति पूजा गर्न छोड्छु, अनि त्यो सब छोड्नुपर्ने नै कुरा हो। तर उसले चाहिँ यो सब गर्न सब गरेर चाहिँ म धार्मिकता पाउँछु भनेको चाहिँ त्यो विश्वासद्वारा उसले धार्मिकता पाउन खोजे होइन, त्यो चाहिँ केद्वारा धार्मिकता पाउन खोजेको हो, कामद्वारा, बुझ्नुहुन्छ, आफ्नै प्रयासद्वारा ऊ परमेश्वरको स्वर्गमा जाने धार्मिकता पाउन म सक्छु भनेर चाहिँ आफ्नै प्रयास आफ्नै कामद्वारा चाहिँ उसले धार्मिकता पाउन खोज्यो। तर त्यसरी धार्मिकता पाइँदैन, त्यसरी स्वर्ग पनि पुगिँदैन, त्यसरी चाहिँ परमेश्वरको सामु हामी धर्मी ठहरिँदैनौ भनेर चाहिँ रोमीको पुस्तकमा चाहिँ सबभन्दा पहिला 1 अध्याय 2 अध्याय 3 अध्याय 4 अध्याय 5 अध्यायसम्म नै यो विषयमा बताइरहेको छ। भनेपछि मान्छेलाई यो कति बुझ्नुपर्ने कुरा रहेछ, तर विशेष गरी पहिलो 3 अध्याय हो कि एउटा मान्छेले चाहिँ आफ्नै कर्महरूद्वारा आफूले गरेका कामहरूद्वारा चाहिँ उसले मुक्ति पाउन अथवा धार्मिकता पाउन सक्दैन। त्यसैले देख्नुभयो यो 17 पद कति महत्वपूर्ण छ, यो वास्तवमा रोमीको पुस्तकै चाबी हो। रोमीको पुस्तक खोल्न चाहनुहुन्छ भने रोमीको पुस्तकलाई घरको तुलना गर्नु भने यसको ढोका चाहिँ 17 पद हो। किनकि यसैमा सुसमाचारमा विश्वासद्वारा विश्वासका निम्ति परमेश्वरको धार्मिकता प्रकट भएको छ। कामको निम्ति काम गरेर म हुन्छु भन्न खोज्नेको लागि चाहिँ यहाँ सुसमाचारमा चाहिँ उसले धार्मिकता उसलाई प्रकट हुनु उसले यो बुझ्नै सक्दैन है। तर विश्वासद्वारा आउनेको लागि चाहिँ यहाँ धार्मिकता छ, ऊ परमेश्वरको सामु ऊ सफा हुन सक्छ किनकि येशू ख्रीष्ट मर्नुभयो उसको लागि र बौरेर उठ्नु भयो। यो नै सुसमाचारको मुख्य कुरा हो। अनि त्यसैले यहाँ सत्रपदको लास्टमा लेखेको छ, अन्तमा जसरी लेखिएको छ, पुरान नियमको हबकुक भन्ने एउटा पुस्तकबाट बताउँदैछ पावलले, जसरी लेखिएको छ, उहिले पवित्र शास्त्रमा लेखिएको कुरा हो यो, सुसमाचार नयाँ कुरा होइन है। पहिले परमेश्वरले यो चाहिँ प्रतिज्ञा गरिसक्नु भएको हो, जसरी लेखिएको छ, धर्मी जन विश्वासद्वारा जिउनेछ। अनि यो वाक्यको मतलब चाहिँ यही हो, विश्वासद्वारा बाँच्ने छ मान्छे चाहिँ नरकमा मर्नुपर्ने, तर उसले बाँच्ने मौका छ। सुसमाचारले चाहिँ खुसीको खबर ल्याउँदैछ, बाँच्न पाउनुहुन्छ तपाईँ, तपाईँले तपाईँको आत्मा चाहिँ बाँच्न सक्छ। तर कसरी बाँच्न सक्छ? विश्वासद्वारा भनेको छ। अनि प्रश्न उठ्छ, विश्वासद्वारा हामी कसरी बाँच्ने हो? यो सुसमाचारमा विश्वास गरेपछि चाहिँ धार्मिकता पाउँछ, अनि धार्मिकता पाएकोले हामी बाँच्छौँ। पापको ज्याला त मृत्यु हो, तर धार्मिकताले चाहिँ बाँच्नेछ। त्यसैले धर्मी जन विश्वासद्वारा जिउने छको मतलब चाहिँ कोही कोही मान्छे संसारमा धर्मी छ भन्न खोजे होइन, होइन, सुसमाचारमा विश्वास गरेर चाहिँ धार्मिकता पाइन्छ, अनि त्यो धर्मी जन चाहिँ बाँच्छ। कसरी उबाँच्यो? विश्वासद्वारा, धर्मी जन विश्वासद्वारा जिउने छ। तर छ नि मान्छेलाई चाहिँ यो कुरा मलाई पनि सुन्नु पर्यो, यो कुरा मैले पनि बुझ्नु परेछ क्यारे भन्ने कुरा चाहिँ बुझ्न गाह्रो भएकोले सबभन्दा पहिला चाहिँ उसलाई तपाईँ विश्वास गरेर धर्मी ठहरिनुहोस् भनेर बताउनुभन्दा अगाडि चाहिँ के बताउनु परेछ भने, तपाईँ अधर्मी हुनुहुन्छ, तपाईँ परमेश्वरको सामु एउटा अभक्ति मानिस हो, तपाईँ चाहिँ परमेश्वरको सामु चाहिँ दण्ड पाउनु पर्ने मान्छे हो भनेर उसलाई बताइनुपर्छ। त्यसैले रोमीको पुस्तकमा सुसमाचारको व्याख्या गर्दा चाहिँ अब व्याख्या त्यसरी सुरु हुन्छ, मान्छे लाई धार्मिकता एकदमै नब्बै नहुने भएको छ, उसको आफ्नै धार्मिकता काम नलाग्नेछ, उसलाई परमेश्वरको धार्मिकता सुसमाचारद्वारा उसले पाउनु पर्छ भन्ने कुरा चाहिँ बयान गर्न लाग्छ। अनि त्यसैले अठार पदमा चाहिँ अब हामी सुरु गर्नेछौ, अनि यहाँ लेखेको छ यसरी, किनकि सत्यलाई अधर्ममा दबाइराख्ने, सत्यलाई अधर्ममा मानिसहरूले दबाई राख्छन् भनेछ। दबाई राख्नुको मतलब चाहिँ रोक्नु है, कोही तपाईँको घरभित्र छिर्न खोज्छ, उसलाई चाहिँ रोकेर चाहिँ बाहिर पठालिदिनु, ऊ चाहिँ छिर्छु भन्छ, तपाईँ चाहिँ ढकालिदिनुहुन्छ, त्यसैले उसलाई चाहिँ दबाउनु भयो है। त्यसैले मान्छेले चाहिँ परमेश्वरको सत्यलाई त्यस्तै गरिरहेछ, परमेश्वरको सत्यलाई चाहिँ होइन थिचेर ढकालिदिइरहेछ, भित्र न है दबाएर राखेको छ, मतलब रोकिरहेछ। यसको मतलब के बुझ्छ भने, मान्छेसँग परमेश्वरको सत्य त रहेछ नि, नभएको भए त कसरी ढकाल्ने होइन। मान्छेलाई परमेश्वरको सत्यता थाहा छ है, केही मात्रामा, सबै त थाहा छैन, तर जान्नुपर्ने सुरुको कुराहरू चाहिँ थाहा छ, अनि सुरुकै कुरालाई चाहिँ उसले नै त्यसलाई पनि राख्न चाहँदैन। त्यसले यहाँ भनेछ, किनकि सत्यलाई, अनि सत्य भनेको चाहिँ बाइबलमा चाहिँ के हो भने वास्तविक कुरा है, सत्य भनेको चाहिँ जुन कुरा चाहिँ एकदमै के, जस्तो भने मैले एउटा सुन लिएँ अरे है सुन, अनि त्यो सुन चाहिँ तपाईँले यो सक्कली हो भन्नुहुन्छ है, अनि मैले सक्कली हो भन्छ, तपाईँ मलाई थाहा छैन भनेर तपाईँले चाहिँ त्यो सुन लिएर चाहिँ, अनि तपाईँले त्यो एउटा विशेष खालको ढुङ्गा हुन्छ नि कालो, त्यसमा चाहिँ घोट्न थाल्नु भयो है, म यसलाई जाँच्छु हो कि होइन रहेछ, घोट्दै जाँदा त भित्र त फलाम पो रहेछ, भित्र त सुन छैन है, त्यो चाहिँ नक्कली हो है, त्यो सत्य होइन, त्यो बाहिर मात्र सत्य तर भित्र नभएकोलाई त्यसलाई सत्य भन्दैन। अनि त्यो सत्य भनेको चाहिँ तलसम्म जति खने पनि सुनै सुन भेटिरहेछ, जति घोटे पनि सुन निस्किरहेछ, सत्य भनेको वास्तविक पुरै एकनाश, त्यो चाहिँ वास्तविक रूपमा जे हो त्यही। अनि परमेश्वर चाहिँ सत्य हुनुहुन्छ, सत्य कुरा के हो भने केही पनि नहुँदा पनि परमेश्वर हुनुहुन्थ्यो, त्यो सत्य कुरा, कोही पनि नहुँदा परमेश्वर हुनुहुन्थ्यो, त्यो सत्य कुरा, परमेश्वर सधैँदेखि हुनुहुन्थ्यो, त्यो सत्य कुरा, परमेश्वर अनन्तदेखि हुनुहुन्छ, त्यो सत्य कुरा, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, त्यो पनि सत्य कुरा। अब यी सब कुरालाई चाहिँ मान्छेले चाहिँ मन पराइरहेको छैन है, अनि त्यसैले यहाँ पढ्छौं सत्यलाई, परमेश्वरको बारेमा भएको सत्यलाई अधर्ममा दबाई राख्ने मानिसहरू। त्यसैले मान्छेहरूले चाहिँ आफ्नो हातमा सत्य चाहिँ छ है, तर त्यसलाई चाहिँ अधर्ममा त्यसलाई दबाइरहेका छन्, छन् चाहिँ छ तर दबाइरहेका छन् अधर्ममा। अनि जसको कारण चाहिँ यो दुईटा कुरामा देखा पर्छ भने छ, मान्छेले जब त्यो गर्छ त्यो देखा पर्छ, दुईटा तरिकाले देखा पर्छ। अनि त्यो दुईटा कुरा चाहिँ यहाँ बताएछ, किनकि सत्यलाई अधर्ममा दबाई राख्ने मानिसहरूका सबै अभक्ति र अधर्म, दुईटा कुरा, मान्छेको अभक्ति देखा पर्छ र मान्छेको अधर्म देखा पर्छ। अनि यो दुईटा कुरा जुन भनेको छ यसको मतलब अभक्ति भनेको चाहिँ, अभक्ति भनेको के हो भने परमेश्वरलाई नै व्यवस्था गर्नु, सृष्टिकर्तालाई नै है छैन भने जस्तो गर्नु, वास्तै नगर्नु, उहाँलाई कुनै पनि आदर नदिनु, अभक्ति भन्छ त्यसलाई। एउटा मान्छेले होइन आफ्नो आदर गर्नुपर्ने कोही व्यक्ति छ तर उहाँलाई चाहिँ त्यो व्यक्तिलाई चाहिँ वास्तै नगर्नु जस्तो, मान्छेले चाहिँ सृष्टिकर्तालाई आदर गर्नु छ तर उहाँलाई चाहिँ कुनै पनि मतलब नराख्नु, होइन मतलबै नराख्नु, परमेश्वरको सृष्टिकर्ताको मतलब नराख्नु चाहिँ अभक्ति हो। अनि दोस्रो कुरा चाहिँ अधर्म भनेछ, यो चाहिँ परमेश्वरको सवालको कुरा होइन, अभक्ति चाहिँ परमेश्वरतर्फ भयो तर अधर्म भनेको चाहिँ मान्छेतर्फ, हाम्रो छिमेकीतर्फ। बाइबलमा चाहिँ त्यसरी भनेको छ कि, बाइबलमा दुईटा मुख्य आज्ञा छन्, पहिलो चाहिँ परमेश्वरलाई पुरा हृदयले प्रेम गर, दोस्रो आज्ञा चाहिँ अब आफ्नो छिमेकीलाई भनेको मान्छेलाई चाहिँ आफूलाई चाहिँ प्रेम गर। अनि अधर्म भनेको चाहिँ मान्छेलाई चाहिँ आफैलाई चाहिँ प्रेम नगर्नु, है त्यो दस आज्ञाको आखिरी छवटा आज्ञाहरू अधर्म। त्यसैले मान्छेले चाहिँ किन सत्यलाई दबाउँदो रहेछ अब हामीले बुझ्यौँ, किन सत्यलाई दबाई राख्छ, सत्यलाई दबाई राखेपछि चाहिँ अभक्ति गर्न पाइयो है, परमेश्वरलाई वास्ता गर्नु परेन है, परमेश्वरलाई आदर गर्नु परेन, अनि मान्छेलाई पनि जीवनलाई त्यही गर्न पाए। त्यसैले चाहिँ परमेश्वरको सत्यलाई चाहिँ मान्छेले दबाइरहेको छ। यो अठार पदको पहिलो भागको मतलब यही हो, किनकि सत्यलाई अधर्ममा दबाई राख्ने मानिसहरूका सबै अभक्ति र अधर्म। त्यसपछि पढ्छौ, यसको विरोधमा, यो मान्छेको अभक्ति र अधर्मको विरोधमा कसले विरोध गर्छ यो है, मान्छेले त विरोध गर्दैन, मान्छेले ठिकै छ भन्छ, राम्रै छ है, तर परमेश्वरले चाहिँ विरोध गर्नुहुन्छ, अभक्ति र अधर्मको विरोध को विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ। त्यसैले सुसमाचारमा चाहिँ परमेश्वरले धार्मिकता तिमीहरूको लागि छ भनेर प्रकट गर्नुहुन्छ, उहाँको प्रिय पुत्र येशूमा अनन्त जीवन छ तिमीहरूको लागि भनेर चाहिँ आफ्नो यो कालो चाहिँ मानव प्रभु येशू ख्रिष्ट हुनुहुन्छ, अनि परमेश्वरले चाहिँ आफ्नै प्रभु येशूलाई संसारमा पठाएर तिमीहरूलाई चाहिएको धार्मिकता यहाँ चल्यो, जतिले प्रभु येशूलाई लिन्छन्, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूले चाहिँ परमेश्वरको सन्तान हुने अधिकार पाउँछ। तर जसले चाहिँ परमेश्वरको सत्यलाई चाहिँ अधर्ममा दबाई राख्छन्, उनीहरूलाई चाहिँ अर्कै कुरा प्रकट गर्नुहुन्छ अरे, त्यो के कुरा प्रकट गर्नुहुन्छ यहाँ भनेछ, परमेश्वरको क्रोध प्रकट गर्नुहुन्छ। त्यसैले दुईटै परमेश्वरकै गुण हो है, एकातिर परमेश्वरको प्रेम, अर्कोतिर चाहिँ परमेश्वरको क्रोध। मसँग यहाँ खल्तीमा छैन रहेछ, मसँग यदि एउटा पैसा भएको भए होइन, छ पैसा छ नि एउटा दिन्न, फिर्ता दिन्छ तपाईँलाई फेरि, कस्तो खालको भने सिक्का के त्यो एक रुपियाँ खालको, 50 पैसा भए पनि हुन्छ आजकल पाउन गएर खालको। यसको दुईटा पाटाहरू छन्, एकातिर चाहिँ धुई लेखेको छ, अर्कोतिर चाहिँ श्री पाँच वीरेन्द्र लेखेको छ है, यसको दुई पाटा। अनि तर एउटै हो, यो चाहिँ एउटै पैसा, परमेश्वरको पनि दुईटा पक्ष छन्, एकातिर प्रेम, परमेश्वरले प्रेम गर्नुहुन्छ, तर अर्कोतिर परमेश्वरको क्रोध छ, परमेश्वरको रिस, उहाँ चाहिँ खुसी हुनुहुन्न। परमेश्वरको प्रेम भनेको चाहिँ एकातिर हामी पापीहरूलाई बचाउन उहाँ तयार हुनुहुन्छ, अर्कोतिर चाहिँ यदि परमेश्वरको यो सुसमाचारमा विश्वास गर्दैन भने चाहिँ परमेश्वर क्रोध बाहेक अरू केही पनि बाँकी छैन, दुइटै परमेश्वरबाट किन है, परमेश्वरको क्रोध परमेश्वरको प्रेम एउटै परमेश्वरले गर्नुहुन्छ। हामीले रोज्नु पर्यो कि परमेश्वरको प्रेमलाई रोज्ने, विश्वास गरेर उहाँको सुसमाचार मा प्रकट भएको धार्मिकता लिएर, हामी अधर्मीहरूको त छैन है, अनि हामी चाहिँ बाँच्छौ है उहाँको प्रेममा हामी खुसी हुन्छौँ। त्यो यदि हामीले लिएनौँ भने, विश्वास गरेनौँ भने चाहिँ स्वर्गबाट परमेश्वरको क्रोध प्रकट हुन्छ। अब तपाईँलाई एकछिन हामी यसको विषयमा विचार गर्न अगाडि चाहिँ है यहाँ 19 र 20 पदहरू पनि पढ्नेछौँ, किनभने यो सत्य कुन सत्य चाहिँ दबाइरहेछन् त मान्छेले, तपाईँलाई लाग्ला कुन कुरा सत्य जानेर पनि मान्छेहरूले, सबै मान्छेले कि बाइबलै नसुन्ने मान्छेको कुरा पनि यसमा समेट्नेछ। यदि उनीहरूले येशूको नाम पनि सुनेको छैनन्, सुसमाचार सुनेको पनि छैनन्, बाइबल पनि सुनेको छैनन् भने पनि उनीहरूलाई सत्य कुरा चाहिँ थाहा छ। येशू मर्नुभयो भनेर थाहा छैन, उहाँ बौरी उठ्नु भयो भनेर उनीहरूलाई थाहै छैन, तर त्योभन्दा पहिला जान्नुपर्ने सत्य कुरा चाहिँ उनीहरूलाई थाहा छ। त्यो के भने अब 19 पदमा बताउन थालेछ, यहाँ भनेछ किनभने, किन परमेश्वर क्रोध प्रकट हुनुपर्ने उनीहरूमाथि, किनभने परमेश्वरको विषयमा जे जान्न सकिन्छ, देख्नुभयो परमेश्वरको विषयमा जे जान्न सकिन्छ त्यो तिनीहरूमा प्रकट भएको छ। परमेश्वरले भन्नुहुन्छ कि परमेश्वरको विषयमा जान्न सक्ने कुरा सबै मान्छेलाई प्रकट भएको छ। हाम्रो पिता पुर्खा जो अहिले मरेर गइसक्नुभयो कतिजनाको होइन, हाम्रो जिजु बाजे बाजे हाम्रो 8-9 पुस्ता अगाडि सोच्नुहोस् त हाम्रो नेपालमा सुसमाचार आएको थिएन, तर के त्यसको मतलब उनीहरूलाई सत्य थाहा थिएन त? बाइबलले भन्छ उनीहरूलाई पनि सत्य कुरा थाहा थियो। येशु ख्रिस्टको नाम सुनेको थिएन, बाइबल देख्न पाएको थिएन, तर परमेश्वरले चाहिँ उनीहरूलाई परमेश्वरको विषयमा जे जान्न सकिन्छ त्यो तिनीहरूमा प्रकट गरिसक्नु भएको थियो। यही लेखेको छ किनकि परमेश्वरले त्यो तिनीहरू कहाँ प्रकट गर्नुभएको छ। त्यसैले छ नि जहिले पनि कुनै व्यक्ति भेट्यो भने चाहिँ ओहो उसलाई थाहा छैन होला परमेश्वर हुनुहुन्छ भनेर कहिले पनि नसोच्छ, सबैलाई थाहा छ परमेश्वर हुनुहुन्छ भनेर, खालि त्यो सत्यलाई चाहिँ दबाएर राख्छ, सबैलाई थाहा छ है। त्यसैले हामी चाहिँ परमेश्वर हुनुहुन्छ भनेर केही प्रमाण गरिरहनु पर्दैन हामीले, परमेश्वर हुनुहुन्छ भनेर वास्तवमा उसलाई थाहा छ है, किनभने कसले थाहा दिनुभयो, यही भनेको छ परमेश्वरले उनीहरूलाई थाहा दिनुभएको छ, परमेश्वरले त्यो तिनीहरूका प्रकट गर्नुभएको छ। कसरी प्रकट गर्नुभएको छ त, अनि 20 पदमा बताएको छ परमेश्वरले आफ्नो सृष्टिबाट उहाँले सृष्टि गर्नुभएको थोकहरूबाट प्रकट गरिदिनु भएको छ। 20 पदमा त्यसैले पढ्छौ किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू परमेश्वरलाई देख्न सकिँदैन हो, तर उहाँलाई देख्न नसकिए तापनि भन्दैछ, अर्थात उहाँका अनन्त शक्ति र परमेश्वरता छर्लङ्ग देखा परेका छन्। अनन्त शक्ति र परमेश्वरता छर्लङ्ग देखा परेका छन्। कसरी? सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्। त्यसैले यो कुरा चाहिँ परमेश्वरले बाइबलमा घरिघरि भन्नुहुन्छ। त्यसैले एकचोटि मसँग चाहिँ भजन संग्रह 95 अध्यायमा पल्टाउनुहोस् त, भजन संग्रह 95:9-5 सृष्टि गरिएका कुराहरूबाट सबै मान्छेले परमेश्वरको अनन्त शक्ति र परमेश्वर त छर्लङ्ग देखेका छन् भनेछ। भजनसँग 95 मा चाहिँ यहाँ परमेश्वरलाई चिन्ने व्यक्तिहरूले चाहिँ यसरी हामी भन्छौ 95, आओ हामी परमप्रभुका निम्ति गाउँ, हाम्रा उद्धारको चट्टानका निम्ति आनन्दको स्वर निकालौं। 2 पद, धन्यवाद साथ उहाँको उपस्थितिमा जाउँ के अरे आउँ र उहाँका निम्ति भजनहरू गाउँदै आनन्दको स्वर निकालौं। त्यसैले हामी संगतिमा जब भजन गाउनु भनेको चाहिँ आनन्दको स्वर निकाल्नु हो परमेश्वरको सामु, उहाँले सुन्नुहुन्छ। 3 पद, किनकि परम प्रभु महान परमेश्वर हुनुहुन्छ र सबै देवताहरूमाथि महान राजा हुनुहुन्छ. मानिसहरूले मान्ने ती भगवान भनिने देवताहरू भनिने भन्दा उहाँ महान हुनुहुन्छ, राजा हुनुहुन्छ भन्दैछ. अब चार पदमा सुन्नुहोस्, पृथ्वीका गहिरा गहिरा ठाउँहरू उहाँकै हातमा छन्, पहाड़हरूका चुचुराहरू पनि उहाँकै हुन्. तपाईँले खन्दै खन्दै जाँदाखेरि कहिले सोच्नु भएको छ, मैले यो खनेको खने गरेँ भने कहाँ पुग्छ होला? सायद सबैको सोचाइमा एक न एक दिन त आउँछ होला, यो खनेको खने गरेँ भने कहाँ पुग्छ होला म है. अनि बाइबलमा लेखेको छ पृथ्वीका गहिरा गहिरा ठाउँहरू पनि उहाँकै हातमा छन्. उहाँलाई थाहा छ त्यहाँभित्र के छ. प्रभुलाई चाहिँ गहिरो गहिरो पृथ्वीको ठाउँ जहाँ मान्छे पुग्न सक्दैन हेर्नुहोस् है, सब उहाँकै हातमा छ. अनि पहाड़हरूको चुचुराहरू, सगरमाथाहरू, अन्नपूर्ण, मकालु होइन, धौलागिरी, यो चुचुराहरू पनि उहाँकै हुन् है. नेपाल है संसारको सबैभन्दा अल्गो, आठवटा हो कि कतिवटा सबभन्दा अल्गो पहिलो पर्वतहरू हाम्रै देशमा पर्छ, तर सब उहाँकै हुन् है. पाँच पद, समुद्र उहाँकै हो. बाबरे त्यत्रो समुद्र है, यति पानी नै पानी, 50-60 हजार फिट गहिरो हुन्छ, 70 हजार फिट गहिरो हुन्छ है, सब उहाँकै हो. र उहाँले नै त्यसलाई बनाउनु भयो अनि उहाँकै हातहरूले सुक्खा भूमि बनाए. आओ हामी धन्यवाद गरौं र निहुरौं हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु घुँडा टेकौं. उहाँको यो सब कार्यहरूले परमेश्वरलाई त धन्यवाद गर्नुपर्छ भनेर हाम्रो मनमा उब्जिन्छ. समुद्र, पहाड, पृथ्वीको गहिरा गहिरा पहाड़का चुचराहरू. भजन संग्रह 8 अध्यायमा पनि जानुहोस्, भजन संग्रह 8 भजन संग्रह अनि 8 अध्यायको 3 पदमा. अब हामी पृथ्वीको गहिरो र पहाड़को चुचुरालाई छोडेर अलिकति मास्तिर हेरौँ, आकाशतिर है. अनि आकाश हेऱ्यो भने यो पनि उहाँले नै सृष्टि गर्नुभएको होइन र. भजन संग्रह 8:3 विश्वासीले यसरी भन्छ, जब म तपाईँको आकाशलाई विचार गर्दछु. तपाईँले कहिले विचार गर्नुभयो यसो आकाशतिर हेरेर, यो त परमेश्वरको आकाश रे. यहाँ तपाईँको आकाशलाई विचार गर्दछु, जब म तपाईँको आकाशलाई विचार गर्दछु जो तपाईँका औंलाहरूको काम हो. परमेश्वरको औंलाहरू होइन, उहाँको हाम्रो जस्तो औंला छ भन्न खोजे होइन, तर हामीलाई बुझ्ने भाषामा जस्तो कि औंलाहरू भएन भने हामीले केही बनाउन सक्छौँ? केही पनि बनाउन सक्दैन होइन. यो काट दियो, मेरो 10 औंला काट दियो भने मैले केही पनि बनाउन सक्दिनँ. यो औंलाहरूले चाहिँ बनाउने गर्छ होइन. अनि परमेश्वरले पनि उहाँका औंलाहरूको काम हो भनेछ. के भनेको यो आकाश यहाँ भनेछ, अर्थात जुन र ताराहरू जसलाई तपाईँले नियुक्त गर्नुभयो. भजन संग्रह 19 पनि पल्ट घरिघरि बाइबलले के बताउँछ भने सृष्टिको कुराहरूले, परमेश्वरका हातका यी कामहरूले चाहिँ संसारको सबै मान्छेलाई बताइसक्यो. तपाईँ गएर बताउनु अगाडि म गएर चाहिँ सृष्टिकर्ता हुनुहुन्छ है, परमेश्वर हुनुहुन्छ है भन्नै पर्दैन. सबै थोकले नै बताइरहेका छन् यी सब थोक बनाउने परमेश्वर, उहाँलाई देख्न सकिँदैन तर हुनै पर्छ. अनि मान्छेले त्यसैले भन्छ नि, अब भगवान् त हुनै पर्छ न त कहाँबाट आयो. एउटा मूर्ति पूजकले पनि भन्छ है, भगवान् त हुनै पर्छ, तर सत्यलाई जानेर पनि उनीहरूले अधर्ममा त्यसलाई दबाइरहेको छ. भजन संग्रह 19 अब यो अति नै सुन्दर ढंगले अब बयान गरेको छ. एक पदमा आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ अनि आकाश मण्डलले उहाँको हातको काम देखाउँछ. दिनले दिनसित बात गर्छ अनि रातले रातलाई ज्ञान प्रकट गर्छ. न कुनै बोली छ न भाषा जहाँ तिनीहरूको आवाज सुनिँदैन. चार पद, तिनीहरूको ध्वनि सारा पृथ्वीभरि गुञ्जायमान भएको छ अनि तिनीहरूका शब्दहरू चाहिँ संसारको कुनासम्म पुगेका छन्. तिनीहरूमा उहाँले सूर्यको लागि तम्बु खड़ा गर्नुभएको छ. पाँच पद, जो आफ्नो कोठाबाट निस्किरहेको दुलहा जस्तो छ जो दौड दौड़नलाई बलवान मानिसले रमाउँछ. आकाशको एक छेउबाट त्यो निस्केर जान्छ अनि यसका छेउहरूसम्म त्यसले चक्कर मार्छ अनि त्यसको तापबाट केही कुरा लुकेको छैन। यो खण्डमा चाहिँ हामीलाई बताइरहेको छ कि परमेश्वरले सृष्टि गर्नुभएको सबै कुराले बोलिरहेको छ, तर आवाजै ननिकालिकन, आवाज बिना चुपचाप साथ बोलिरहेको छ। कस्तो अचम्म! जब हामी आकाशतिर हेर्छौँ है, कुनै आवाज त निकाल्दैन है, शब्द हाम्रो बोलीको आवाज जस्तो, तर यस्तो चम्किलो आकाश, यत्रो नीलो आकाश जब हामी देख्छौँ हामीलाई आनन्द लाग्छ, अनि उज्यालो छ है, अनि हामीले त जहिले पनि यो भइरहन्छ नि यसले के त्यति सोच्दैनौँ, तर एकछिन विचार गर्नुहोस् त त्यो घामको बारेमा। कुनै हिसाबले परमेश्वरले जसरी एक दिन त हटाइदिनुहुन्छ, त्यो हटाइदिनु भयो भने कतिको उज्यालो हुन्छ होला यो पृथ्वी? हामी त पूरा अन्धकारले छोपिन्छ, अँध्यारो अँध्यारो अँध्यारो। तर परमेश्वरले यो घाम यसरी राखिदिनु भएको छ कि अनि यसको ताप यसको उज्यालो सबै ठाउँमा पुग्छ, सबै ठाउँमा पुग्छ। अनि यो अनि दिनभरि यसले आफ्नो काम गर्छ, बिहान भएदेखि साँझसम्म, अनि साँझ जब यो अस्ताउँछ नि तब परमेश्वरले सृष्टि गर्नुभएको जुन निस्केर आउँछ, अब जुनको पालो दिनभरि घामले बोलिरहेछ, घामले बताइरहेछ बताइरहेछ बताइरहेछ, घाम गएपछि जुनले अब बताउन थाल्छ र ताराहरूले अब बताउन थाल्छ र भन्न थाल्छ, हामीलाई बनाउने हात चाहिँ परमेश्वरको हो, सुन हे संसार, हामीलाई बनाउने परमेश्वरलाई दण्डवत गर भनेर भनिरहेछन् भनेर भजनसँग 19 पनि बताउँछ। त्यसैले कुनै मान्छेले चाहिँ है परमेश्वरलाई आदर नगर्नु, सृष्टिकर्तालाई चाहिँ नखोज्नु र उहाँलाई चाहिँ नपुज्नु र उहाँको सट्टामा अरू थोकरलाई पुज्न थाल्नु चाहिँ मान्छेलाई कुनै बहाना छैन भने। अनि रोमी 1 हामी फर्केर जाउँ अब, अनि त्यसैले रोमी 1 यो पहिलो भागमा चाहिँ अब के बताउनेछ भने मान्छेलाई यसै कारण चाहिँ कुनै पनि बहानै छैन के नगर्न, परमेश्वरलाई आदर नगर्न, उहाँलाई धन्यवाद नदिन, कुनै पनि बहाना छैन। अनि 21 पदमा त्यसैले पढ्छौ, किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न त धन्यवादी नै भए। देख्नुभयो, परमेश्वरलाई जानेर पनि, त्यसैले सबै मान्छेलाई थाहा छ परमेश्वर हुनुहुन्छ भनेर, खालि के भने त्यो सत्यलाई के गर्छ उनीहरूले, त्यो सत्यलाई चाहिँ उनीहरूले धकेलेर दबाएर राख्ने बित्तिकैमा चाहिँ अब उनीहरू उनीहरूको हातमा चाहिँ एउटा झुटो कुरा उनीहरूले चाहिँ अगाल्न पुग्छ, सत्यलाई फाल्ने बित्तिकैमा आफूसँग झुटो कुरा हुन थाल्छ। अनि त्यसैले परमेश्वरलाई जानेर पनि भनेछ, त्यसो जहिले पनि हामी ढुक्क साथ हामी मान्छेहरूसँग कुरा गर्न सक्छौँ, परमेश्वर भनेको खासै एकदम नौलो कुरा होइन उसको लागि, हो उल्टा पाल्टा छ उसको सोचाइ होइन, ढुङ्गालाई पुजिरहेछ मूर्ति पूजा गरिरहेछ, तर परमेश्वर भन्यो भने चाहिँ कहिले पनि उसले कहिले पनि नसोचेको कुरा होइन, उसलाई थाहा छ है। अब चाहिँ हामीले चाहिँ उसलाई चाहिँ सत्य कुरा बताएर उसले विश्वास गरिरहेको झुटो कुरालाई चाहिँ त्यो सुसमाचारको उज्यालोले उसले त्यसलाई देख्न सकोस् है। अब किनभने उनीहरूको सत्यलाई अधर्म दबाएकोले के भएको छ, तिनीहरूको विचारहरू बेकममा भएका छन्, तिनीहरूको मूर्ख हृदय चाहिँ अँध्यारो भएको छ। अब यो एउटा वाक्यलाई यसो विचार गरौँ है, परमेश्वरलाई जानेर पनि भनेछ, अनि त्यसैले छ नि परमेश्वरको क्रोध है आउनु पाउँछ किनभने जानेर पनि उनीहरूले गरेन। जस्तो कि छ नि हामीले भन्छौँ नि त्यो मान्छेलाई केही नगर किन उसलाई थाहा थिएन, उसले नजानिकन त्यो भन्यो अथवा गर्यो, अनि अरूलाई पनि चित्त बुझ्छ उसलाई थाहा थिएन, तर कहिले काहीँ भन्छ होइन उसलाई थाहा थियो उसले जानेर पनि यसो गरे हो भन्यो भने चाहिँ कसैले पनि अब बाँकी राख्दैन होइन त, मान्छेलाई पनि थाहा छ कि। त्यसैले यहाँ पनि भन्दैछ जानेर पनि परमेश्वरलाई आदर गरिरहेका छैनन्, उल्टो उनीहरू चाहिँ मूर्तिलाई पुज्दैछन्, त्यसैले परमेश्वर को क्रोध उनीहरुमाथि अब प्रकट भएको छ। अब त्यो बुझ्न खोज्नु है, तर एकछिन छ नि यो जानेर पनि भन्ने कुरालाई चाहिँ यूहन्ना 15 अध्यायमा एकचोटि यसलाई अझ हामी विचार गरौं। यूहन्ना 15 अध्याय, अब प्रभु येशु ख्रीष्ट यो संसारमा संसारकै ज्योति यो संसारमा आउनुभयो, अनि बाइबलमा यहाँ प्रभुले के भन्नुभयो भने 15:22 पदमा म नआएको भए है इजरायलीहरूका यहुदीहरूका म नआएको भए तिनीहरूलाई र तिनीहरूलाई नभनेको भए तिनीहरूसँग पाप हुने थिएन, होइन त उनीहरूलाई मन आउँदै नआएको भए अनि उनीहरूलाई मैले केही नबताएको भए होइन उनीहरूलाई थाहा छैन भन्न उनीहरूलाई बहाना हुन्थ्यो, उनीहरूसँग पाप हुने थिएन। तर अब त आफ्नो पापको लागि तिनीहरूसँग कुनै बहाना छैन। अब यो चाहिँ यहुदीहरूको कुरा गरे, यहुदीहरूलाई त होइन प्रभु यसो नै आउनुभयो उनीहरूको देशमा जन्मिनु भयो, त्यत्रो भविष्यवाणीहरू थियो उनीहरूको त एकदमै ठुलो अधर्म हो त्यो है, क्रुसमा टाँगे अनि यसबाट थाहा हुन्छ कि मानिसको हृदय चाहिँ कतिसम्म छली हुन्छ, कति भ्रष्ट छ है मानिसको हृदय। तर एकातिर फेरि सम्झौँ प्रभु येशु नेपालमा नआउनु भए पनि हामीसँग बाइबल थिएन है हाम्रो पुर्खाहरूसँग थियो, तर पनि के उनीहरूलाई थाहै थिएन त, बाइबलले भन्छ थाहा थियो, परमेश्वरको घाम जुन ताराहरूले दिनहुँ उनीहरूलाई चाहिँ बताइरहेको थियो कि सृष्टिकर्तालाई सृष्टिकर्ता चाहिँ यो मूर्ति होइन, यो ढुङ्गा होइन, यो रुख होइन, यो चरा होइन, यो घस्रिने सर्प होइन है भनेर चाहिँ बताइरहँदा रहँदा पनि जानेर पनि उनीहरूले परमेश्वरलाई चाहिँ महिमा दिएन। अब त्यो कुरालाई अझ बुझ्न चाहिँ हामी एकचोटि कहाँ जाउँ भने उत्पत्तिको पुस्तकमा हामी एकचोटि 5 अध्यायमा पल्टाउँ त, अलिक धेरै पहिलाको कुरालाई यसो विचार गर्ने एकचोटि। आदम पहिलो मानिस, आदम कति वर्ष बाँचे, त्यो बेलामा मानिस धेरै वर्ष बाँच्थे, आदम 930 वर्ष बाँचे, तपाईँ कति वर्ष बाँच्नुहुन्छ होला है, तपाईँले कति पुस्तासम्म देख्न पाउला, तपाईँले छोराछोरी देख्नुभयो, नाति पनाति देख्ने पनि नातिहरूसम्म देख्ने पनि हुनुहुन्छ है, नाति नातिनी पनाति देख्ने कोही छ यहाँ, एकजना पनि छैन। आदमले चाहिँ कति पुस्ता देखे, आदम त 930 वर्ष बाँचेछ, उसले कति पुस्तासम्म देखे, हिसाब गर्दै जान सकिन्छ उत्पत्तिको पुस्तक पढ्दै गयो भने, अनि पढ्दै जाँदाखेरि छ 9 पुस्ता देखेछ उसले त, बाबा 9 पुस्ता आदम, अनि पढ्दै जाउँ उनीहरूको नामहरू छन् यहाँ 5 अध्यायको 3 पदमा लेखेको छ, आदमको उमेर 130 वर्षको हुँदा अनि उसले थुप्रै छोराछोरी जन्माइसकेको थियो त्यति बेलासम्म, तर अर्को एउटा नाम तोकेर जन्मिएको छोराको नाम चाहिँ यहाँ उल्लेख छ, उसको सबै छोराछोरीको नाम लेख्यो भने त यहाँ त थुप्रै पन्ना लिन्थ्यो, त्यो काम थिएन हामीलाई लेखेर होइन, तर हामीलाई चाहिँ यो आवश्यक व्यक्तिहरूको पुस्ताको नाम लेखेको छ। आदमको उमेर 130 वर्षको हुँदा तिनले आफ्नै स्वरूपमा एउटा छोरालाई जन्म दिएर तिनको नाउँ सेत राखे। अब कैन र हाबिल त हामीले नाम सुनिसकेका थियौँ, उनीहरू पनि आदमकै छोरा हुन् अनि उसको अरू थुप्रै छोराहरू छोरीहरू थिए, तर प्रभु येशु जन्मिनु भएको चाहिँ आदमको कुन चाहिँ छोराको लाइनमा हो भनेर बताउनलाई चाहिँ सेत भनेछ, किनभने सेतकै वंशमा पछि चाहिँ प्रभु येशु आउनुहुन्छ है। पढ्दै जाउँ, आदमको मेरो 130 वर्ष भयो सेत राख्यो, अनि सेत 4 पदमा सेतको जन्म भएपछि आदम 800 वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू भए है, अनि आदमको उमेर 930 वर्ष भएको थियो अनि तिनी मरे। अब उसको सेत भन्ने छोरा, सेत चाहिँ दोस्रो पुस्ता भयो, दोस्रो पुस्तामा थुप्रै छन् तर एकजनाको नाम लिउँ सेत, छपर सेतको उमेर 105 वर्षको हुँदा तिनले एनोसलाई जन्माए, अवश्य उसले अरू थुप्रै पनि जन्माए थिए, तर प्रभु येशु कुन वंशमा भन्नलाई एकजनाको नाम लिनु भएको छ, अनि सेतको एनोस भन्ने छोराको विषयमा चाहिँ बताएको छ, ऊ चाहिँ तेस्रो पुस्ता भयो आदमबाट, नौ पदमा एनोसको उमेर 90 वर्षको हुँदा है तिनले केनानलाई जन्माए। अब यो चौथो पुस्ता भयो। अब त्यसपछि 12 पदमा हेरौँ, केनानको उमेर 70 वर्षको हुँदा तिनले महलालेललाई जन्माए। पाँच पुस्ता भयो। 15 पद, महलालेलको उमेर 65 वर्षको हुँदा तिनले येरेदलाई जन्माए। छ पुस्ता भयो। 18 पद, येरेदको उमेर 162 वर्षको हुँदा तिनले हनोकलाई जन्माए। ए, हनोकको नाम त सुनेको थिएँ मैले। हनोक त प्रभुको साथ साथमा धेरै वर्ष हिँडे अनि एक दिन हिँड्दा हिँड्दा हिँड्दै ऊ चाहिँ गायब भएको छ। प्रभुले उसलाई उठाएर लानुभयो भने चाहिँ ऊ अरू मान्छे जस्तो मरेको गाडेको अनि उसको शरीर होइन त्यस्तो कहिले पनि कसैले देख्न पाएन किन उसलाई लानुभयो असम प्रकारले। ए, हनोक चाहिँ सातौं पुस्ता रहेछ त्यसो भए। ठिक छ, पढ्दै जाउँ। 21 पद, हनोकको उमेर 65 वर्षको हुँदा तिनले मतुसेलहलाई जन्माए। हो, मतुसेलह चाहिँ आठौं पुस्ता भयो। अनि एउटा कुरा है, मतुसेलहको बारेमा तपाईँलाई यसो तपाईँलाई जिज्ञासा भयो भने चाहिँ यो मतुसेलह चाहिँ सबभन्दा लामो सबभन्दा धेरै वर्ष बाँच्ने मान्छे चाहिँ बाइबलमा उल्लेखित उही नै हो। आदमभन्दा पनि धेरै बाँच्यो त। मतुसेलह चाहिँ 969 वर्ष बाँचेको थियो। झन्डै झन्डै 1000 वर्ष। तपाईँलाई मार्न मन छ 1000 वर्ष यो पापी संसारमा? मलाई त छैन। तर प्रभुको इच्छा भयो भने बाँच्नु होइन। तर बाँच्दैन होला, 1000 वर्षको बाँच राज्यमा चाहिँ बाँच्नेछ हामी, तर नयाँ शरीरमा है। अनि त्यसैले अब मतुसेलह चाहिँ 8 पुस्ता भइसक्यो। अनि 28 पदमा चाहिँ अब पढ्छौ, लेमेखको उमेर के पढेँ मैले, 25 पद, मतुसेलहको उमेर 187 वर्षको हुँदा तिनले लेमेखलाई जन्माए। लेमेख चाहिँ कति पुस्ता भयो अब? 9 पुस्ता भयो। यहाँसम्म लेमेख जन्मेर पनि लेमेख 50 वर्ष नागिसक्दाखेरि पनि आदम थियो त्यहाँ है। अनि आदमले बताउन सक्थ्यो हामी चाहिँ यस्तो बगैँचामा बस्थ्यौँ, परमेश्वर हामीसँग कुरा गर्न आउनुहुन्थ्यो, अनि एउटा यस्तो रुखको फल हामीलाई नखानु भन्नुभएको थियो, एउटा सर्प आयो अनि यसरी खायो, यसरी हामीलाई निकाल्नु भयो। तर यसरी हामीलाई चाहिँ परमेश्वरले प्रतिज्ञा दिनुभएको छ कि शैतानको शिर कुच्याउने एकजना जन्मिनेछ एक दिन। लेमेखलाई थाहा थियो। अनि तपाईँ भन्नुभयो ओहो, त्यसो भए त त्यो बेलामा त मान्छेहरू एकदम परमेश्वरलाई डर मान्थ्यो होला, किनभने आदमले सबै बताइदिन्थ्यो होइन, अनि परमेश्वरको एकदम भक्ति गर्थ्यो होला, उनीहरू अधर्मी अभक्त त थिएन होला भनेर हामीले सोच्थ्यौँ नि। गलत, एकदमै अधर्मी थियो त्यो पुस्ता, किनभने त्यो पुस्ता पछि नै नुआ जन्म्यो र जलप्रलयले नाशै गर्नु पर्यो, यस्तो बिग्रिसकेको थियो। जानेर पनि, परमेश्वरलाई जानेर पनि मानिस चाहिँ एकदमै अधर्ममा बढेको बढे थियो। त्यसैले नौलो कुरा होइन, उहिले देखेको कुरा हो। त्यसैले हेरौँ न त है, लेमेखको बारेमा 28 पदमा लेमेखको उमेर 182 वर्षको हुँदा अब चाहिँ आदम मरिसक्यो होइन। लेमेख लगभग 50 वर्ष चान्चुन हुँदाखेरि चाहिँ आदम थियो होइन, अनि लेमेख 182 वर्षको हुँदा तिमीले एउटा छोरा जन्माए। ओ, यो त 10 पुस्ता हुन्छ अब आदमदेखि, उसको नाम के राख्ने हो? 29 पद, तिनले यसो भनेर तिनको नाम नोवा राखे। नोवा, नोवा त सुन्नु भएको छ, नोवा। अनि नाम राख्दाखेरि एउटा अर्थ विचार गर्दैछ। उसले भन्छ, परम प्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ, सायद यो नोवा चाहिँ स्त्रीको सन्तान होला। यसले चाहिँ शैतानको शिरको च्याला कि भनेर पनि सोचेको थिए। हेर्नुहोस्, विश्वासीहरूले उहिलेदेखि नै पर्खिरहेको थियो मसीहको लागि, तर नुवा नै मसीह थिएन, तर उनीहरूलाई आशा थियो। उनीहरूले यसरी त्यसैले आफ्नो छोराहरूको नाम त्यसरी राख्थे, सायद यसले चाहिँ हामीलाई शान्ति दिनेछ है। अनि त्यसैले नुवा भनेको चाहिँ विश्राम हो, आराम भनेको। 10 पुस्ता भए, दसौँ पुस्ता कस्तो थियो? 10 पुस्ता खत्तम थियो नेपाली भाषामा भन्ने हो भने। हेर्नुहोस्, हामी पढ्दै जान्छौँ है, छ पद के अरे, छ अध्यायको एक पदमा, जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दै गयो, र तिनीहरूका छोरीहरू जन्मे, चराहरू जन्मे इत्यादि हो। अनि अलिकति त्यहाँ छोडौँ, अनि पाँच पदमा आएर हेरौँ त त्यो बेलाका मानिसहरू कस्ता थिए। ज्ञानी थिए त होइन, पाँच पदमा पढ्छौ पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुन सुकै पनि भावना निरन्तर खराबै मात्र भएको परम प्रभुले देख्नुभयो। आदम त नौ पुस्तासम्म बाँचे थियो तर मानिस एकदमै एकदमै दुष्ट, एकदमै उनीहरूको हृदयको विचार खराबै मात्र। अब यो पाँच पदलाई चाहिँ अलिकति राम्रोसँग सोच्नुपर्छ, त्यसैले हेर्नुहोस् अनि सुन्नुहोस् यहाँ के भनेको छ भने पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको अरे, एकदमै धेरै भएको छ अरे। दुष्टता त थियो तर यहाँ त बढी भयो भन्दैछ। अर्को कुरा के बनेको छ र तिनीहरूका हृदय है, परमेश्वर त हृदय हेर्नुहुन्छ, तिनीहरूको हृदयका विचारको है जुनसुकै, त्यो शब्द देख्नुभयो जुनसुकै है, जुनसुकै भने के हो तपाईँको घरमा आएर चाहिँ मैले चाहिँ मलाई एउटा के अरे एउटा त्यो एउटा दिनुहोस् त भने मैले होइन दाउरा मागेर दाउरा कुन चाहिँ भने जुनसुकै भनेको चाहिँ जुन भए पनि हुन्छ है जुनसुकै बुझ्नु भएन। अनि यहाँ बताएको छ कि मान्छेको विचार चाहिँ खराब थियो अरे, अब मान्छेको कुन चाहिँ विचार खराब थियो भने भन्दाखेरि यहाँ भनेको छ जुनसुकै विचार पनि भनेको सबै सबै नै खराब थियो मान्छेको जुनसुकै विचार। अनि अर्को कुरा भनेको छ मान्छेको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र थियो। अर्को शब्द चाहिँ यहाँ निरन्तर भनेको छ, निरन्तर भनेको चाहिँ के हो है, एकजनाले भने म चाहिँ अब स्कुल जान्छु, कहिले जान्छु म सधैँ जान्छु है, सधैँ स्कुल लाग्दा म जान्छु। अनि त्यसलाई चाहिँ अर्को भाषामा भन्यो भने म निरन्तर जान्छु, म नटुटाइकन जान्छु होइन, म अन्त नगरिकन गइरहन्छु, म चाहिँ निरन्तर जान्छु। अब यहाँ भनेको छ परमेश्वरले हेर्दा मान्छेको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र थियो भनेको मतलब चाहिँ जहिले पनि खराब थियो। अब यो चाहिँ हामीले बुझ्न आवश्यक छ, यो भावना भनेको छ नि जुनसुकै पनि भावना भनेको थियो। यो भावना भन्ने शब्द हिब्रू भाषामा चाहिँ अर्को तरिकाले पनि अनुवाद भएको छ, एकचोटि हेऱ्यो भने उत्पत्ति दुईको सातमा हेऱ्यो भने चाहिँ अनुवादमा के अरे यसरी भनेको छ, तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो। त्यो शब्द छ नि बनाउनु भयो भन्ने चाहिँ भावना हो, अनि मान्छेले चाहिँ आफ्नो विचारमा चाहिँ केही बनाइरहेको हुन्छ बुझ्नुभयो, यहाँ भित्र बनाइरहन्छ तर के बनाइरहेको हुन्छ अरे खराब खराब है, कतिको कतिवटा विचारहरू कतिवटा निकालेको उनीहरूको मनको भाँडाहरू कतिवटा खराब छन् जुनसुकै पनि भनेको छ है। अनि कुन कुन बेलामा जहिले पनि भनेको छ, तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना त्यो मनले रचेका कुराहरू चाहिँ निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। अनि प्रभु येशूले पनि यही त भन्नुभएको छ नि, एकचोटि मर्कुस सातमा जाउँ त यहाँ फर्किनेछौँ, मर्कुस सात अध्यायमा प्रभु येशू पनि यस कुरामा चाहिँ एकदम उहाँले समर्थन गर्दै भन्नुभएको छ। नुहको समयको मान्छेहरू मात्र होइन, अहिलेको मान्छेहरू केही फरक छैन है, उस्तै छन्। मर्कुस सात अध्यायको एक्काइस पदमा सुन्नुहोस् त, किनभने भित्रबाट नै अर्थात मानिसहरूको हृदयबाट नै के निस्किन्छन् म पढ्ने है मानिसको, अनि तपाईँ जाँच्नुहोस् है मैले पढेको मिले कि मिलेन, अनि तपाईँ नपढेकाहरूले पनि जाँच्न सक्नुहुन्छ यहाँ मैले पढेको मिलाएछ कि छैन। मानिसहरूको हृदयबाट नै है खराब विचार, परस्त्री गमन यस्तो यस्तो निस्किन्छ अरे, व्यभिचार निस्किन्छ, हत्या निस्किन्छ, चोरी निस्किन्छ, लोभ निस्कन्छ, दुष्टता निस्कन्छ। सातको म बाइसमा पुगेको छु, अब सातको बाइस, मानिसको हृदयबाट चोरी लोभ दुष्टता छल कामुकता सुन्दै हुनुहुन्छ है ध्यान दिएर, कुदृष्टि निस्कन्छन् होइन, निन्दा घमन्ड मूर्खता अनि कहिलेकाहीँ चाहिँ राम्रो राम्रो कुराहरू निस्कन्छन् त्यस्तो लेखेको छ। लाज नै खालि खराब कुरा मात्र भनेछ यहाँ त हामीले सोच्छौँ हो खराब कुरा निस्छ तर कहिले कहिले त राम्रो कुरा पनि निकाल्छु नि म अनि छ नि यही कारणले चाहिँ मान्छेले मुक्ति पाउँदैन है मेरो आफ्नो बुवा जो बितिसक्नु भयो उहाँले मलाई एक दिन भन्नुभएको थियो मान्छे है पापी मात्र हो भनेर चाहिँ म विश्वास गर्नै सक्दिनँ भन्नु अनि त्यसै कारण उहाँले सुसमाचार बुझ्न सक्नुहुन्न तर यर्मिया सत्रमा जाउँ न त यर्मिया सत्र अध्याय पावल एउटा विश्वासी है उसले विश्वास गरेपछि के भनेको छ एक ठाउँमा है त्यहाँ पल्टाउने छैनौ तर कुनै बेला पढ्नुहोस् रोमी 7:18 उसले भन्छ म जान्दछु कि म भित्र अर्थात मेरो शरीरभित्र भनेको मतलब आदमबाट जुन आएको छ नि हाम्रो जीवनभित्र भित्र एउटै पनि असल कुराले बास गर्दैन भन्छ त्यसैले मानिस आफैमा प्रभु बिना चाहिँ एउटै पनि असल कुरा छैन रोम यर्मिया 17:9 घरिघरि हामीले पढ्नुपर्छ यसलाई यहाँ भनेछ मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन हामीलाई कहिले रोग लाग्छ कहिले पनि होइन तर निको हुन्छ त्यो त निको हुन्छ है हामी हाम्रो कतिवटा रोगहरू कहिले काहीँ औषधी खान्छौँ त्यति त कहिले काहीँ त आराम गरेर पनि निको हुन्छ होइन अनि कहिले काहीँ चाहिँ हिँड्दा हिँड्दै निको हुन्छ तर यहाँ लेखेको छ यो हाम्रो हृदयको बारेमा चाहिँ शरीर होइन शरीरको रोग त निको हुन्छ होइन कतिपय तर यो हृदयको रोग चाहिँ यस्तो छ कि यो निको पार्न सकिँदैन सबै कुराभन्दा छली हुन्छ यति छले कि उसलाई के लाग्छ भने म असल छु जस्तो लाग्छ त्यो छली होइन एउटा परमेश्वरले हेर्दा चाहिँ एउटै कुरा ठिक छैन भन्दा चाहिँ उसले त होइन छ भन्दैछ यो छलले ऊ एकदमै ऊ ढाटिएको छ उसले एकदमै छलमा परेको छ अब हामी फर्केर त्यो नुवा कहाँ हेर्दैछौँ होइन नुवा उत्पत्ति 5 अध्यायमा जाउँ अलिकति मात्र समय बाँकी छ तर यहाँ नुवा समयलाई हामी विचार गर्दैछौँ उत्पत्ति 6 अध्याय माफ गर्नुहोस् उत्पत्ति 6 अध्याय त्यसैले नुवाको समयको मान्छेलाई थाहा थिएन भनेर कहिले पनि हामीले सोच्नु हुँदैन नुवाको समयको मान्छेलाई एकदम थाहा थियो है धेरै जसोले चाहिँ होइन धेरैजनाले आदमलाई भेटेका थिए अब ल ठिक छ आदमलाई नभेटे सेतलाई भेटेको हुन्थ्यो आदमको दोस्रो पुस्तालाई भए पनि होइन अनि त्यसैले परमेश्वरलाई जानेर पनि उनीहरूले परमेश्वरलाई अनादर गरे हेर्नुहोस् त अनि यहाँ 6:5 अघि पढ्यो म एकचोटि फेरि पढिदिन्छु पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परम प्रभुले देख्नुभयो र 6 अब पढ्छौ पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परम प्रभुले अफसोस गर्नुभयो यसको मतलब उहाँ दुखित हुनुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो परमेश्वर खुसी हुनुहुन्न थियो परमेश्वर एकदमै बेखुसी हुनुहुन्थ्यो अघि नानले दिएको थियो पैसा जस्तो एकातिर परमेश्वरको प्रेम छ तर उहाँले चाहिँ त्यो प्रेम भन्दा पनि उहाँको बेखुसी देखाउनु परिरहेको थियो उहाँ एकदमै रिसाइरहनु भएको थियो उहाँको क्रोध भने गयो अनि परमेश्वरको क्रोध प्रकट भएको छ अनि त्यसैले हेर्दैछ उहिले नै प्रकट भएको एउटा उदाहरण हेर्दैछ नुवाको समयमा सारा संसारलाई नै परमेश्वरले आफ्नो क्रोध देखाउनु भयो कसरी भने उहाँले भन्नुभयो हेर्नुहोस् 6:7 यही 7 त्यसकारण परम प्रभुले भन्नुभयो मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु यो भनेको मतलब चाहिँ म सखारै पार्छु म नाश गर्नेछु के मानिस के घस्रिने जन्तु के आकाशका पंक्षी सबैलाई किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ उहाँ एकदम बेखुसी हुनुहुन्छ उहाँको क्रोध अब प्रकट हुनै पर्छ तर एकजना छ त्यहाँ जोसँग चाहिँ परमेश्वर खुसी हुनुहुन्थ्यो त्यो अति 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 अँध्यारो समयमा पृथ्वीमा चाहिँ एउटा उज्यालो ठाउँ रहेछ त्यो चाहिँ नुवा है के नुवा चाहिँ परमेश्वरसँग हिँडिरहेको थियो यहाँ लेख पढेको पढ्छौँ 8 तर नुवामाथि चाहिँ परम प्रभुको अनुग्रह भयो त्यसैले जहिले पनि परमेश्वरको एउटा न एउटा साक्षी चाहिँ यो संसारमा जहिले पनि रहेको छ सबभन्दा खराब समयमा पनि परमेश्वरको एउटा न एउटा उज्यालो गवाह। अनि नोवाको बारेमा अब लेखेको छ नौ पदमा, नोवाको वृत्तान्त यही हो, आफ्नो पुस्तामा, ऊ दशौं पुस्ता हो याद गर्नुहोस् है आदमबाट, आफ्नो पुस्तामा नोवा धर्मी, देख्नुभयो त शब्द, र निर्दोष मानिस थिए। के ऊ आदमको सन्तान होइन? हो, ऊ त पापी नै हो आफैमा त, तर उसले विश्वास गरेर धार्मिकता पाएको, त्यसरी मात्र पाइन्छ यो धार्मिकता है। अनि तिनी परमेश्वरको साथै हिँड्ने गर्थे भनेछ, परमेश्वर सँगसँगै हिँड्ने गर्थे। यसको मतलब हामी के बुझ्छौ भने नोवा चाहिँ परमेश्वरसँग सहमत थियो, परमेश्वरको कुराहरूमा चाहिँ हो भन्थ्यो, किनभने कोहीसँग हिँड्नलाई हो भन्नुपर्छ नि त होइन। तपाईँ कोहीसँग जानु पर्यो भने एकजना चाहिँ खालि तपाईँको कुरा काटे काटे गर्छ भने यो मान्छेसँग त म हिँड्न सक्दिनँ भन्नुहुन्न है, ल ल जाऊ है म आउँदै गर्छु भन्नुहुन्छ होला होइन। अब नोवाले चाहिँ परमेश्वर कुरा काट्दैन थियो है, जब परमेश्वरले तिमीहरू पापी हो आदम तिम्रो पुर्खाले मैले निकाल्नु पर्यो भने हो एकदम ठिक गर्नुभयो परमेश्वर भन्थ्यो है, किन तपाईँले निकाल्नु भयो त्यसरी भन्दैथ्यो, हो हामी पापी हो हामी नाश हुनुपर्ने भन्थ्यो। अनि उसले चाहिँ बलिदानहरूद्वारा हो म पनि यसरी मर्नुपर्ने, तर यो पशु मेरो सट्टामा मरेको मेरो सट्टामा हो भन्दै त्यो बेला त पशु बलिदानहरू चढाउँथे। अनि यहाँ पढ्छौ नोवाका तीनजना छोराहरू नोवाले तीनजना छोराहरू जन्माए, सेम हाम र यपेत है। अनि एघार पद, परमेश्वरको दृष्टिमा परमेश्वरले हेर्दा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो है। अनि देख्नुभयो त्यो भ्रष्ट भएको थियो भनेछ मान्छेले गर्दा। बाह्र पद, जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, फेरि त्यो शब्द दोहोऱ्याएको छ, भ्रष्ट भनेको चाहिँ बिगारेको थियो है। अनि किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। अब त हाम्रो ध्यान आकर्षण हुँदैछ है, तीन दिनचोटि भइसक्यो परमेश्वरले भ्रष्ट भनेको है। अनि त्यसपछि अब तेह्र पद पढ्दाखेरि त्यही शब्द उहाँले प्रयोग गर्नुहुन्छ, तर नेपालीमा अनुवाद गर्दा फरक शब्द छ। तेह्र पद, यसकारण परमेश्वरले नोवालाई भन्नुभयो, सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ, हेर म तिनीहरूलाई पृथ्वी समेत नाश गर्नेछु है। अनि त्यो भन्दा हुँदाखेरि उहाँले भन्नुभयो कि एउटा शब्द हेर्नुहोस् त, परमेश्वरले के भन्नु उहाँले, सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु। अनि वास्तवमा यो शब्द चाहिँ हिब्रूमा चाहिँ त्यही भ्रष्ट भन्ने शब्द, सबै मानिसहरूलाई म चाहिँ भ्रष्ट गर्नेछु। यो अब हामीले त त्यसरी भन्दैनौँ है, त्यसैले अन्त गर्नेछु भन्दाखेरि अर्थ बुझिन्छ, तर शब्द त्यही हो। के जस्तो भने चाहिँ तपाईँले चाहिँ बजारमा गएर स्याउ किनेर ल्याउनु भयो एक किलो, अनि तपाईँले चाहिँ आफ्नो घरमा एक ठाउँमा राख्नुभयो है, अनि एक दुईवटा खानुभयो तर दुई तिनवटा त बिर्सिनु भएछ तपाईँ कामले एकदम गर्दा गर्दा, अनि एक महिनापछि तपाईँले हेर्नुभएको त्यो टोकरीमा है त्यो स्याउ त भ्रष्ट भइसकेको रहेछ होइन, स्याउले त आफूलाई भ्रष्ट पारिसकेको रहेछ, बिगारिसकेको रहेछ। अनि तपाईँले त्यो के गर्नुहुन्छ, अब स्याउ त भ्रष्ट भइस अब दानामा भ्रष्ट पार्नेछु भनेर भो त फालिदिनुहुन्छ होइन र के खानुहुन्छ त्यसलाई खानुहुन्न है, त्यसलाई चाहिँ तपाईँले अन्त्य गर्नुहुन्छ। त्यही शब्द परमेश्वरले भन्नुभयो, मानिसले आफैलाई बिगारेको छ, अब म यसलाई चाहिँ पुरै बिगारिदिन्छु, यसलाई फालिदिन्छु, यसलाई चाहिँ म पानी नै पानीको जलप्रलय पठाएर नाश गर्नेछु भन्नुभएको है। खान योग्य छैन त्यो कुहिएको स्याउ भने जस्तै होइन, तर नुवा चाहिँ परमेश्वरको साथमा हिँड्दैछ, ऊ भ्रष्ट छैन, उसको झारखण्ड भ्रष्ट छैन। त्यसैले परमेश्वरले के भन्नुहुन्छ चौध पद, नुवा तैले गोपेर काठको, एउटा गोपेर भन्ने किसिमको विशेष काठको एउटा जहाज बनाउनु, जहाजमा कोठा कोठा बनाउनु, त्यसलाई भित्र बाहिर अलकत्राले निप्नु, हो पानीबाट जोगिनु पर्यो है अलकत्राले निप्ने भनेपछि त। अनि यो ठूलो यानि बयान गरेछ, तीन तलाको जहाज है, लम्बाई चढाई उचाई बताएको छ, त्यहाँ चाहिँ परमेश्वरले चाहिँ भाले पोथी गरेर सबै आकाश मुनिका सबै प्राणीलाई होइन मध्येबाट भाले पोथी गरेर जोडी जोडी चाहिँ त्यहाँभित्र ल्याइदिनु भयो परमेश्वरले। नुवालाई 120 वर्ष लाग्यो त्यो जहाज बनाउन, अनि सबै मान्छेलाई थाहा थियो परमेश्वरले चाहिँ नुवाद्वारा के भनिरहनु भएको थियो, म नाश गर्नेछु, तर जानेर पनि त्यो जहाजभित्र पस्नुपर्ने त उनीहरू त, अब नाश हुने भयो बाँच्नलाई चाहिँ एउटै मात्र उपाय छ यो जहाज भित्रमा जानुपर्छ भन्नुको सट्टा भनेर भन्नु सट्टामा नुहको परिवार बाहेक कोही पनि आएन नुहको परिवार आठजना बाहेक अरू एकजना पनि आएन न सानो बाल बालिका न वृद्ध न जवान कोही पनि छैन है अनि ढोका बन्द गरिदिनुभयो जहाजको अनि पानी 40 दिन 40 रात पानी बर्साउनु भयो परमेश्वरले अनि परमेश्वरले चाहिँ नाश गर्नुभयो सबैलाई किनभने उनीहरूले जानेर पनि विश्वास गरेन बुझ्नुहुन्छ परमेश्वरको क्रोध चाहिँ त्यसरी प्रकट हुँदो रहेछ जानेर पनि परमेश्वरलाई आदर गरेन अनि नुहले चाहिँ विश्वास गरे त्यसैले हिब्रु 11 अध्यायमा यसरी लेखेको छ पढौँ त त्यसैले छ नि परमेश्वरले कहिले पनि अन्याय गर्नु हुँदैन रहेछ परमेश्वरले अन्यायमा कसैलाई दण्ड दिने अनि नष्ट गर्ने गर्नुहुन्न मान्छेलाई जान्नलाई दिएको छ अनि मान्छेले चाहिँ जानेर पनि उहाँलाई आदर गरेको छैन हिब्रु 11 अध्यायमा चाहिँ 7 पदमा पढ्छौ 6 पद पनि पढौ हगि सबै पढ्नु राम्रो हुन्थ्यो 5 पद पनि पढौँ है अब कहाँ पुग्ने हो भने 5 पददेखि ल विश्वासैद्वारा हनोक ल मलाई भन्नुहोस् त हनोक चाहिँ आदमबाट कुन पुस्ता हो 7 पुस्ता है 7 पुस्ता याद गर्नुहोस् विश्वासैद्वारा हनोक मृत्यु देख्न नपरोस् भनेर उठाइए अनि तिनी पाइएनन् खै हनोक हनोक छैन कहाँ गयो भनेर परमेश्वरले उठाएर लानुभयो किनभने परमेश्वरले तिनलाई उठाउनु भएको थियो किनकि तिनी उठाइनुभन्दा पहिले तिनले परमेश्वरलाई खुसी पारे बेखुसी होइन खुसी पारे भन्ने गवाही तिनले पाएका थिए अब मलाई भन्नुहोस् हनोकले परमेश्वरलाई कसरी खुसी पारे होला एउटै मात्र तरिका छ त्यसपछिको पद 6 पद तर बिना विश्वास उहाँलाई खुसी पार्नु असम्भव छ त्यसैले विश्वासैद्वारा परमेश्वरलाई खुसी पारेको त्यसैले विश्वासैद्वारा आज हामी परमेश्वरको धार्मिकता पाउँछौ परमेश्वरको सामु ग्रहण योग्य हुन्छन् हामी बाँच्छौँ हामी नष्ट हुनु पर्दैन अनि आज हामीले विश्वास गर्नुपर्ने चाहिँ एउटा काठको जहाजभित्र छिर्ने होइन तर अर्कै जहाज छ आजको मुक्तिको जहाजलाई चाहिँ प्रभु येशू ख्रीष्ट भनिन्छ प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् तपाईँले मुक्ति पाउनुहुनेछ त्यसैले येशू ख्रीष्टमा चाहिँ उद्धार धार्मिकता आनन्द जीवन छ तर बिना विश्वास उहाँलाई खुसी पार्नु असम्भव छ किनकि परमेश्वर कहाँ आउनेले उहाँ हुनुहुन्छ देख्नुभयो परमेश्वर हुनुहुन्छ है उहाँ जो हुनुहुन्छ त्यही हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ र उहाँलाई यत्नसित खोज्नेहरूलाई परमेश्वर हुनुहुन्छ त भन्छन् तर उहाँको इच्छा के होला उहाँ के चाहनुहुन्छ मतलब नराख्नु भनेको छ अभक्ति भन्छ त्यसलाई तर उहाँलाई यत्नसित खोज्नेलाई चाहिँ विश्वास भन्छ उहाँलाई यत्नसित खोज्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भने विश्वास गर्नुपर्छ त्यसैले हामीले मुक्ति पायौँ हामीले इनाम पनि पाउन सक्छौँ 7 पद विश्वासैद्वारा नुहले त्यस बेलासम्म नदेखिएका कुराहरूको विषयमा परमेश्वरद्वारा चेतावनी पाए डराएर आफ्नो परिवारको उद्धारका निम्ति एउटा जहाज तयार पारे हेर्नुहोस् त हुन त त्यो सबैको निम्ति थियो तर परिवार मात्र आएकोले परिवारको निम्ति भने चाहिँ होइन किनभने त्यो अति ठुलो थियो नि 8 जनालाई त्यत्रो जहाज चाहिन्छ र त्यो परमेश्वरलाई मान्छेभन्दा चराचुरुङ्गीको मतलब छ र छैन होइन मान्छेहरू धेरै आओस् भनेर बनाएको मुक्तिको प्रबन्ध एकदम ठुलो छ सबैलाई निम्तो छ यसद्वारा भनेको यो जहाज बनाएर उसले विश्वास गरेकोले उनले संसारलाई दोषी ठहराए देख्दैनन् आज छ नि जब तपाईँले एउटा व्यक्ति होइन जो हामी कोही पनि होइन न यो संसारमा न समाजमा हामी केही गनिँदैन तर हामीले जब विश्वास गर्छौँ एकजनाले विश्वास गर्यो भने होइन गर्दाखेरि पनि अरूहरू दोषी ठहरिन्छ किनभने उनीहरूले पनि विश्वास गर्न सक्दो रहेछ नि त उनीहरूले किन नगरे नुहले विश्वास गरे जहाजभित्र पसे भने सबैजना भित्र पस्न सक्थ्यो नि त किन नपस्यो है त्यसैले गवाही भनेको विश्वासमा खडा हुनु मात्र पनि गवाही हो देख्नुहुन्छ तपाईँलाई प्रचार गर्न आउँदैन होला सुसमाचार मेलैसित बताउनु पनि आउँदैन तर साँच्चै नै उहाँलाई आदर गर्दै हिँड्नुहोस् त सबैजना दोषी ठहरिरहेका हुन्छ र विश्वासैद्वारा हुने धार्मिकताका हकवाला भने धार्मिकता कसरी पायो नुहले विश्वासैद्वारा अनि यसैले चाहिँ परमेश्वर क्रोध उहिले प्रकट भएको देख्यो अनि अरू पनि उदाहरण छ धेरै अगाडि हामीले अध्ययन गर्यौं तीन वर्ष चार वर्ष नै भयो होला वृद्धि पनि सक्नु भयो होला कि है नुआ पछि हैन अनि पछि गएर नुआको सन्तानमा अब्राहम भन्ने एकजना जन्मे जसको चाहिँ एउटा भतिजो थियो जसको नाम चाहिँ के थियो लोत हैन लोत पनि अब्राहमले जस्तै साँचो परमेश्वरलाई चिन्यो तर अब्राहम जस्तै विश्वासमा एकदमै पवित्र जीवन संसारबाट अलग भएर जिउनुको सट्टामा चाहिँ संसारसँग एक नासे भएर ऊ चाहिँ जिउन थाले ऊ सदोम र गमोरा भन्ने एकदमै घिनलाग्दो ठाउँमा जहाँ मानिसहरू चाहिँ अनैतिक क्रियाकलापहरूले टन्नै भरिएको समलिङ्गीहरू भएको ठाउँमा गएर चाहिँ ऊ चाहिँ आफ्नो बसोबास गर्न थाल्यो अनि एक दिन चाहिँ परमेश्वरले आकाशबाट है म चाहिँ आगो र गन्धक बर्साउँछु भनेर भन्नुभयो लोतलाई चाहिँ निकाल्नु भयो किनभने ऊ विश्वासी थियो उसको दुई छोरी पनि निस्के उसको श्रीमती त विश्वासी नै रहेछ होइन ऊ त त्यहीँ नष्ट भयो है निकाल्न त उसलाई पनि निकाले हो तर उसले चाहिँ फर्केर हेर्यो फर्केर नहेर्नु भनेको थियो अनि सदोम र गमोरालाई फर्केर हेरेकोले चाहिँ नुनको खम्बा भयो हामीले यो अध्ययन गरेको थियौँ पहिला अनि यी कुराहरूले चाहिँ के देखाउँदछ भने परमेश्वरको क्रोध चाहिँ जहिले पनि प्रकट हुन्छ है विगतमा अनि एउटै खण्ड हामी मलाई यहाँ दोस्रो पत्रुस दुई अध्यायमा पल्टाउनुहोस् एक्चुली दोस्रो पत्रुस दुई अध्यायमा संसारलाई वास्तवमा ठूला ठूला घटनाहरूद्वारा प्रकट गरिसक्नु भयो परमेश्वरको क्रोध चाहिँ आउँछ पापमाथि भनेर अनि वास्तवमा जलप्रलयको घटना संसारको सबै मान्छेलाई उनीहरूको पुराना पुस्ता पुस्तालाई सबैलाई थाहा थियो अहिलेकोले चाहिँ व्यवस्था गरेर त्यसलाई चाहिँ नगाए जस्तो गर्छन् बिर्से पनि होइन तर पहिला सबैलाई थाहा थियो जति पुरानो पुस्ता गयो झन् उनीहरूलाई जलप्रलयको थाहा थियो हामीलाई भन्दा थाहा थियो उनीहरूलाई होइन किन उनीहरूकै बाजेहरूले भन्थे होइन यस्तो भएको थियो भनेर त्यसैले हिन्दूहरूको होइन हिन्दू शास्त्रहरूमा पनि जलप्रलयको कुरा छ जलप्रलय भएकै थियो भनेर चीनमा गए उत्तरतिर चिनियाहरूको पुरानो किताबहरू पनि जलप्रलय भएको थियो भनेर संसारको सबै ठाउँको मान्छेहरूलाई जलप्रलयको बारेमा थाहा छ परमेश्वरको क्रोध प्रकट भएको थियो दोस्रो पत्रुस दुई अध्यायको अब पाँच पदमा त्यसैले यहाँ भनेको छ अनि प्राचीन संसारलाई बाँकी राख्नु भएन तर भक्तिहीनहरू त्यो शब्द देख्नुभयो परमेश्वरलाई वास्तै नराख्ने मतलब नराख्नेहरूको संसारमाथि जल प्रलय ल्याइकन धार्मिकताका प्रचारक आठौं व्यक्ति नुहलाई जोगाउनु भयो अनि सदोम र गमोराका शहरहरूलाई खरानीमा परिवर्तन गरिकन तिनीहरूलाई विनाशको दण्ड दिनुभयो अब यो चाहिँ सदोम र गमोराको कुरा गर्दैछ सतरमा के गर्नुभयो अरे शहरलाई खरानी बनाइदिनु भयो र पछिबाट भक्तिहीन जीवन जिउनेहरूका निम्ति तिनीहरूलाई एउटा नमूना बनाउनु भयो त्यसैले परमेश्वरले आफ्नो क्रोध प्रकट गर्नुहुन्छ भन्ने कुरा देखाइसक्नु भयो अनि हामीलाई बाइबलमा त भविष्यमा कस्तो हुन्छ त्यो पनि बताएछ त्यहाँ चाहिँ एकचोटि पल्टा अन्तमा प्रकाश बीस अध्याय अनि म चाहिँ रोक्नुपर्ने हुन्छ अब है प्रकाश बीस अध्याय जति पनि परमेश्वरले क्रोध पहिला प्रकट गर्नुभएको छ नि त्यो नै अन्तिम चाहिँ होइन अन्तिम उहाँले प्रकट गर्ने क्रोध चाहिँ जलप्रलय पनि होइन सदोम र गमोरा पनि होइन अनि एक हिसाबले अहिले पनि परमेश्वरले आफ्नो क्रोध प्रकट गरिरहनु भएको छ भन्ने कुरा चाहिँ रोमी एक अध्यायमा छ जुन चाहिँ आज नभएर प्रभुकी इच्छामा अर्को पालि अध्ययन गर्नेछ त्यो के भन्ने छोटकरीमा भनिदिन्छ आज चाहिँ कसरी परमेश्वरले क्रोध प्रकट गरिरहनु भएको छ भने जुन मान्छेले परमेश्वरको बारेमा जान्न पाएर पनि जान्न पाएर पनि सुन्न पाएर पनि होइन आफ्नो बाटो छोड्दैन नि परमेश्वरले के गर्नुहुन्छ भने उसकै बाटोमा छोडिदिनुहुन्छ जेसुकै घर होइन जसले जब होइन एउटा छोराले चाहिँ बुवाबाट जेसुकै घर भन्ने सुनेको त्यो चाहिँ इनाम स्याबास भनेको होइन जेसुकै घर भनेको चाहिँ अब तिमी खत्तम हुने भयो भनेको होइन जेसुकै घर भनेको एउटा बुवामा राम्रो बुवामाले चाहिँ त्यसो भन्नु पर्यो भने भन्न पर्यो होइन अनि परमेश्वरले चाहिँ जब मान्छेलाई जेसुकै घर भनेको हो त्यो चाहिँ दण्ड हो वास्तव अन्तिम दण्ड त होइन तर दण्ड हो त्यो चाहिँ हाम्रो अध्ययनमा अर्को पालि हेर्नेछौँ परमेश्वरले त्यागिदिनुहुन्छ अरे उनीहरूकै पाप र अभिलाषमा जेसुकै गर्नलाई तर अन्तिम न्याय अन्तिम परमेश्वर क्रोध भनेको त अग्निकुण्ड हो एकदम गम्भीर विषय बाइबलमा अग्निकुण्ड है जुन चाहिँ अब एघारदेखि पन्ध्र पदमा पढ्नेछ अग्निकुण्डमा फ्याँक्ने बेलामा परमेश्वरले सबै अविश्वासीहरूको उनीहरूको काम अनुसार दण्ड दिनुहुन्छ उनीहरूले गरेकै काम अनुसार दण्ड दिनुहुन्छ। एघार पद, अनि मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखेँ जसको सामुन्नेबाट पृथ्वी र आकाश भागे। यो संसार हटाउनुहुन्छ, त्यो बेला चाहिँ हटाइसके भन्छ, यो संसार चाहिँदैन, अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन। बाह्र पद, अनि मैले दुवै साना र ठूला मरेकाहरूलाई परमेश्वरका सामु उभिरहेका देखे। हो है, मरेकाहरू एक दिन बौरेर उठ्नेछन्, परमेश्वरको सामु उभिनु पर्नेछ। अनि पुस्तकहरू खोलिए, अनि अर्को पुस्तक खोलियो जो जीवनको पुस्तक हो, अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट मरेकाहरूको न्याय तिनीहरूका कामहरू अनुसार गरियो। त्यसैले उनीहरूले जे गरेथ्यो त्यसकै आधारमा न्याय गरिन्छ, कुनै अन्याय परमेश्वरले गर्नुहुन्न। तेह्र पद, अनि समुद्रले त्यसमाथि त्यसभित्र भएका मरेकाहरूलाई दिइहाल्यो, अनि मृत्यु र नरकले तिनीहरूभित्र भएका मरेहरूलाई दिइहाले, अनि तिनीहरूका कामहरू अनुसार तिनीहरू हरेकको न्याय गरियो। देखिरहनु भएको छ उनीहरूको काम अनुसार। यसको मतलब छ नि, एउटा व्यक्तिलाई चाहिँ यदि बाइबल सुन्नै पाएको थिएन, यीशु ख्रिस्टको नाम सुन्नै पाएको थिएन, तैपनि के चाहिँ सुन्न पाएको थियो? अब तपाईँले भन्न सक्नुहुन्छ, घाम जुन आकाशका ताराहरू सृष्टिले बताएको खबर चाहिँ उनीहरूले सुन्न पाएको, अनि त्यो विश्वास नगरेकोले चाहिँ उनीहरूले चाहिँ दण्ड पाउनेछ। बुझ्नुहुन्छ है? अब चाहिँ मलाई रोको भन्दैछ कामले पनि तर लान्थे। तर एउटा व्यक्तिले सुसमाचार प्रभु यीशुको बारेमा सुनेर पनि विश्वास नगर्ने, ऊ पनि नरकमै हुनेछ, होइन? यीशु ख्रिस्टको बारेमा सुन्नै नपाएर पनि, होइन, सृष्टिको गवाही देखेर पनि उसले मूर्ति पूजा गर्यो, ऊ पनि नरकमै हुनेछ है। तर कसको दण्ड ठूलो हुनेछ? फरक हुन्छ नरकमा पनि। जसले सुसमाचार सुन्न पाएन उसको दण्ड पनि भयानकै हुनेछ सृष्टिको ठोकरलाई पुजेको कारण, तर सुसमाचार सुनेर पनि विश्वास नगर्नेको चाहिँ दण्ड अझ ठूलो हुनेछ है। अनि त्यो कुराहरू हामीले विभिन्न ठाउँमा पाउँछौँ। काम अनुसार भनेको त्यही हो, सबैको काम उत्तिकै दण्डनीय अथवा उत्तिकै बराबर हुँदैन है। अनि त्यसैले हामी पढ्छौँ चौध पद, अनि मृत्यु र नरक आगोको झिलभित्र फ्याँके, र आगोको झिलमा चाहिँ पर्ने नै छन् मुक्ति नपाएकाहरू, यो दोस्रो मृत्यु हो। अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन त्यो आगोको झिलभित्र फ्याँकियो। परमेश्वरको क्रोध यसरी प्रकट हुनेछ। तर अहिले चाहिँ परमेश्वरले के प्रकट गर्दै हुनुहुन्छ? विश्वासद्वारा पाइने धार्मिकता प्रकट गर्दै हुनुहुन्छ। हामीले चाहिँ धार्मिकता ख्रिस्ट येशूमा बाहेक कहीँ पनि पाउँदैनौँ। आज विश्वास गर्नुभएको छैन भने अनुसामी परमेश्वरलाई धन्यवाद दिएर